بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے شروتاؤں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ آج کے کاریکرم کا آرمبھ ہم پوتر قرآن کے سورہ ہود کی 45ویں، 46ویں اور 47ویں آیتوں کی تلاوت اور انواد سے کر رہے ہیں۔ تلاوت کا شرح پراپت کر رہے ہیں شری میر زادہ واقفی۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، ونادى نوح ربه فقال رب إن ابني من أهلي وإن وعدك الحق وأنت أحكم الحاكمين۔ قال يا نوح إنه ليس من أهلك، إنه عمل غير صالح، فلا تسألني ما ليس لك به علم، إني أعظك أن تكون من الجاهلين، قال رب إني أعوذ بك أن أسألك ما ليس لي به علم، وإلا تغفر لي وترحمني أكن من الخاسرين۔ صدق اللہ العلی العظیم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ اور نوح نے اپنے رب کو پکارا اور کہا، ہے رب، میرا بیٹا میرے گھر والوں میں سے ہے اور نشچے ہی تیرا وعدہ سچا ہے اور تو ہی سب سے بڑا حاکم ہے۔ کہا، ہے نوح، وہ تیرے گھر والوں میں سے نہیں، وہ تو اششٹ کرم ہے، تو تو ایسی چیز کا مجھ سے سوال نہ کر جس کا تجھے کوئی گیان نہیں ہے۔ میں تجھے نصیحت کرتا ہوں کہ تو اجانی لوگوں میں سے نہ ہو جا۔ کہا، ہے رب، मैं तेरी पनाह मांगता हूँ इससे कि मैं तुझसे ऐसी चीज का सवाल करूँ जिसका मुझे कोई ज्ञान नहीं, और यदि तूने मुझे क्षमा न किया और मुझ पर तूने दया न की तो मैं घाटा उठाने वालों में से हो जाऊंगा।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओ, कार्यक्रम में आपका स्वागत है। आज गुरुवार है, नवंबर की 5, रबीउल अव्वल की 19 और आबान माह की 15 तारीख। कार्यक्रम का आरंभ हम विगत की भांति विश्व समाचारों से करेंगे। विश्व समाचारों के बाद आप राजनीतिक चर्चा सुनेंगे। राजनीतिक चर्चा के उपरांत साप्ताहिक कार्यक्रम पेश किए जाएंगे, आज की बात और टिकाऊ आर्थिक विकास। तो श्रोताओं, ये थी हमारे आज के कार्यक्रमों की रूपरेखा। आपको बताते चलें कि हमारे इन कार्यक्रमों को आप वेबसाइट पर भी देख सकते हैं, parstoday.com/hi। फेसबुक पर हमारा पेज है facebook.com/irib hindi/। अब कुछ ही क्षणों में समाचार पेश किए जाएंगे। ये तेहरान है, अब आप विश्व समाचार सुनिए। बिस्मिल्लाहिर्रहमानिर्रहीम, पहले आज के प्रमुख समाचारों का सारांश। राष्ट्रपति रूहानी ने कहा है कि अमेरिका की अगली सरकार ईरान के आगे घुटने टेक देगी। अमेरिका में राष्ट्रपति चुनाव के बाद कई शहरों में प्रदर्शन हुए हैं। अंतर्राष्ट्रीय पर्यवेक्षकों का कहना है कि चुनाव में धांधली का ट्रंप का दावा निराधार है। बशार जाफरी ने कहा है कि दूसरों के भाग्य के फैसले का अधिकार अमेरिका को नहीं है। और अब आप विस्तार से कायम रिजवी से विश्व समाचार सुनिए। राष्ट्रपति रूहानी ने कहा है कि अमेरिका की अगली सरकार चाहे वो जिसकी भी हो, ईरानी राष्ट्र के आगे घुटने टेक देगी। उन्होंने कहा कि उसके पास इसके अलावा कोई दूसरा रास्ता नहीं होगा। राष्ट्रपति डॉ हसन रूहानी ने अमरीका के राष्ट्रपति चुनावों की बारे में कहा है कि चुनाव का परिणाम आज रात या कल तक स्पष्ट हो जाएगा। उन्होंने कहा कि हमारे लिए ये अहम बात नहीं है कि कौन राष्ट्रपति बनेगा, लेकिन ये बात निश्चित है कि अमेरिका की अगली सरकार ईरानी राष्ट्र के सामने झुक जाएगी। उन्होंने कहा कि ईरानी जनता ने पिछले 8 महीनों में कोरोना से भी मुकाबला किया और प्रतिबंधों से भी संघर्ष किया तथा कठिनाइयों को भी सहन किया। राष्ट्रपति ने कहा कि हमने इन सभी कठिनाइयों और दबावों के मुकाबले में प्रतिरोध किया और ईश्वर की इच्छा से अंतिम विजेता हम ही होंगे। ईरान के शिराज शहर के मेडिकल कॉलेज के विशेषज्ञ डॉक्टरों ने मस्तिष्क की एक अत्यंत कठिन सर्जरी करके सभी को हैरत में डाल दिया है। इस प्रकार से इन डॉक्टरों ने अपने देश में की जाने वाली सर्जरी से ईरान को तीसरे नंबर पर पहुंचा दिया है। शिराज के नमाजी अस्पताल में बच्चों के न्यूरोसर्जरी के विशेषज्ञ डॉक्टर मसूदी ने एक 1.5 वर्षीय बच्ची के दिमाग के दाएं हिस्से को सफलता के साथ पूरा का पूरा निकालकर उसे एक नया जीवन प्रदान किया। यमन में ईरान के राजदूत ने बुधवार को अपना प्रत्यय पत्र सनआ में यमन की उच्च राजनीतिक परिषद के प्रमुख को सौंप दिया। سعودی عرب اب بھی یمن میں ایران کے راجدوت کی نیکتی سے اتیادھک کرودھت ہے، لیکن ایران کے راجدوت حسن ایرلو نے بدھوار کو اپنا پرتیہ پتر یمن کی سب سے بڑی راجنیتک سنستھا ارتھات اچ راجنیتک پریشد کے پرمکھ مہدی مشاد کو سونپ دیا۔ ایسی استھتی میں کہ جب سعودی عرب اور اس کے نیتتو والا گٹھ جوڑ یہ دعویٰ کر رہا ہے کہ اس نے یمن میں پرویش کے سارے راستے بند کر رکھے ہیں، یمن میں ایران کے راجدوت کی اپستھتی نے سعودی عرب اور سنیکت عرب امارات کی فضیحت کر دی ہے، ساتھ ہی دونوں دیشوں کی گپتچر و سرکشا ویوستھا کی کمزوری کو بھی اس نے جگ ظاہر کیا ہے۔ امریکہ میں راشٹرپتی چناؤ کے بعد ہنگامہ مچا ہے اور پورٹ لینڈ اور نیو یارک میں درجنوں گرفتاریاں کی گئی ہیں۔ امریکہ میں راشٹرپتی چناؤ کے بعد کئی شہروں میں پردرشن ہو رہے ہیں۔ پورٹ لینڈ اور نیو یارک میں پولیس نے 5 درجن سے ادھک گرفتاریاں کی ہیں۔ حالیہ چناؤ میں یہ بات دیکھنے میں آئی کہ امریکی سماج بہت بری طرح سے وبھاجت ہے اور اس کا آکرامک روپ سے دھروی کرن ہوا ہے۔ پولیس نے جن لوگوں کو گرفتار کیا ہے ان کے پاس جولنشیل پدارتھ، ہتھوڑے اور رائفلیں ملی ہیں۔ اوریگن کے گورنر نے متدان کے بعد رات کو بڑے پیمانے پر ہنسک پردرشنوں کو دیکھتے ہوئے نیشنل گارڈ کو تعینات کر دیا تھا۔ پورٹ لینڈ کی پولیس نے بتایا ہے کہ شہر کے ڈاؤن ٹاؤن میں ہنسک پردرشن ہوئے، جسے دیکھتے ہوئے ہم کم سے کم 10 لوگوں کو ہم نے گرفتار کیا ہے، جبکہ نیو یارک پولیس نے بھی 50 سے ادھک لوگوں کو گرفتار کرنے کی گھوشنا کی ہے۔ امریکہ کے درجنوں شہروں میں بڑے پیمانے پر پردرشن ہوئے ہیں۔ امریکہ کے راشٹرپتی چناؤ میں متدان پر نظر رکھنے والے انتراشٹری پریویکشکوں نے کہا ہے کہ چناؤ میں دھاندلی کا کوئی بھی پرماڑ نہیں ملا ہے۔ انہوں نے کہا ہے کہ ڈونالڈ ٹرمپ کا دعویٰ نرادھار ہے۔ این بی سی نیوز کی رپورٹ کے مطابق یورپ میں سرکشا و سہیوگ سنستھا کی اور سے امریکی چناؤ کے لیے نیوکت کی گئی ٹیم کے پرمکھ نے واشنگٹن میں پترکاروں سے بات کرتے ہوئے کہا، اس چناؤ میں دھاندلی کے بارے میں کیے گئے دعووں کا کوئی ٹھوس آدھار نہیں ہے۔ انہوں نے کہا کہ امریکی چناؤ پر نظر رکھنے کے لیے بھیجی گئی یورپی ٹیم مت گڑنا کے انت تک امریکہ میں رکی رہے گی۔ اس ٹیم کے سنیوجک اور پورو جرمن کوٹنائک مائیکل نے کہا ہے کہ اس پرکار کی نرادھار دعووں سے اور وہ بھی ورتمان راشٹرپتی کی اور سے پرجاتانترک سنستھاؤں کے بارے میں سارجنک وشواس کو نقصان پہنچے گا۔ یاد رہے کہ امریکی چناؤ کے لیے یورپ میں سرکشا و سہیوگ سنستھا کی اور سے نیوکت کی گئی ٹیم میں 39 دیشوں کے 102 پریویکشک موجود ہیں۔ امریکہ میں جہاں راشٹرپتی چناؤں کے نتیجوں کا سب کو انتظار ہے، وہیں ڈیموکریٹک پرتیاشی جو بائیڈن نے ایک بڑا اعلان کیا ہے۔ جو بائیڈن نے کہا ہے کہ راشٹرپتی بننے کے بعد وہ سب سے پہلے پیرس جلوایو سمجھوتے میں پھر سے شامل ہونے کا فیصلہ کریں گے۔ انہوں نے ٹویٹ کیا ہے کہ آج ٹرمپ پرشاسن نے آدھیکارک طور پر پیرس جلوایو سمجھوتے کو چھوڑ دیا اور ٹھیک 77 دن بعد اب بائیڈن پرشاسن اسے پھر سے اپنا لے گا۔ یاد رہے کہ امریکی راشٹرپتی ڈونالڈ ٹرمپ نے اسی سال جون میں امریکہ کو پیرس جلوایو سمجھوتے سے باہر نکال لیا تھا۔ اس سمے ٹرمپ نے یہ کہا تھا کہ وہ چاہتے ہیں کہ جلوایو پریورتن کو لے کر پیرس سمجھوتے میں امریکی ہتوں کے لیے ایک اچت سمجھوتا ہو۔ بدھوار کو امریکہ اوپچارک روپ سے اس سمجھوتے سے باہر نکل گیا۔ امریکہ کے پورو راشٹرپتی باراک اوباما اور یورپی سنگھ نے پیرس جلوایو سمجھوتے سے امریکہ کو نکالنے کے ٹرمپ کے فیصلے کی نندا کی تھی۔ سن 2018 میں کانگریس کے چناؤ میں نرواچت ہونے والی 2 امریکی مسلم مہیلائیں اپنے ریپبلکن پرتسپردھیوں کو مات دے کر ایک بار پھر بھاری انتر سے جیت گئی ہیں۔ فرانس پریس کی رپورٹ کے انوسار رشیدہ طلیب اور الہان عمر کے علاوہ ان کی 2 انیہ سہکرمی بھی چناؤ میں جیتی ہیں۔ طلیب نے مشیگن سے جبکہ الہان عمر نے میساچوسیٹس سے جیت حاصل کی ہے۔ ستارور ریپبلکن پارٹی کے پرتیاشیوں کو پراجت کرنے والوں میں 2 انیہ مہیلاؤں کے نام ہیں۔ الہان عمر نے ٹویٹ کر کے اپنی خوشی ظاہر کی اور کہا ہے کہ ہم بہنوں کا گٹھ جوڑ مضبوط ہے۔ الیکھنی ہے کہ اس گٹ کو اس گٹ کو دا اسکوائٹ کا نام بھی دیا گیا ہے جو سرکار کے لیے چنوتی بنا ہوا ہے۔ یہ مہیلائیں ٹرمپ کی غلط نیتیوں پر آواز اٹھاتی ہیں اور ان کی اور سے کی جانے والی آلوچناؤں کا بھرپور مقابلہ بھی کرتی ہیں۔ بشار جعفری نے کہا ہے کہ امریکہ کو دوسروں کے بھاگ کا فیصلہ کرنے کا کوئی ادھیکار نہیں ہے۔ سنیوک راسنگ میں سیریا کے استھائی دوت نے کہا ہے کہ دوسروں کے بھاگ کا فیصلہ کرنے کا ادھیکار امریکہ کو نہیں ہے۔ بشار جعفری نے اتگرہت گولان کی پہاڑیوں کے بارے میں امریکہ کے ورودھ کی نندہ کی ہے۔ انہوں نے کہا کہ امریکہ کا یہ فیصلہ غیر قانونی اور انیتک ہے۔ جعفری کے انوسار یہ امریکی نرنے جہاں پر انتراشٹری قانونوں کا کھلا اُلنگھن ہے، وہیں پر راشٹر سنگ کے گھوشنا پتر کا بھی یہ ہنن کرتا ہے۔ راشٹر سنگ میں سیریا کے استھائی پرتندھی نے کہا کہ امریکہ نے پچھلے کچھ دشکوں کے دوران نہ کیول یہ کہ اویدھ زائونی شاسن کے اتیاچاروں کا سمرتھن کیا بلکہ سرکشا پریشد میں بھی اس کے ہت میں ہی متدان کیا۔ فلسطین کے ودیش منتری نے کہا ہے کہ وشو سمودائے کا جھکاؤ فلسطینیوں کے پکش میں ہے۔ سنیوک راشٹر سنگھ کی مہا سبھا نے فلسطین کا پکش لیتے ہوئے ان کے ہت میں کئی پرستاؤ پارت کیے ہیں۔ اناتولی سماچار ایجنسی کے انوسار راشٹر سنگھ کی ایک وشیش سمیتی نے اپنی بیٹھک میں فلسطین کے ہت میں پرستاؤ پارت کیا ہے جس کا فلسطین کے ودیش منتری ریاض المالکی نے سواگت کیا ہے۔ بہار ودھان سبھا چناؤ کے تیسرے چرن کے لیے چناؤ پرچار اب تھم رہا ہے اور وبھن دلوں کے اسٹار پرچارک سبھائیں کر چکے ہیں۔ 7 نومبر کو تیسرے و انتم چرن میں 76 سیٹوں پر متدان ہوگا۔ بھارتی جنتا پارٹی بھی اس میں بھاگ لے رہی ہے۔ بدھوار کو بھاجپا کے اسٹار پرچارک اور اتر پردیش کے مکھیہ منتری یوگی آدتیہ ناتھ نے کٹیہار میں ایک چناوی جن سبھا میں کہا کہ اگر راجگ ستا میں آیا تو گھسپیٹھیوں کو باہر کر دیا جائے گا۔ انہوں نے کہا کہ کٹیہار گھسپیٹھ کی سمسیا سے ترست ہے۔ وہیں کشن گنج ضلع میں ایک جن سبھا کو سمبودھت کرتے ہوئے بہار کے مکھیہ منتری نتیش کمار نے کہا کہ بھارت سے کسی کو باہر کرنے کا کسی میں دم نہیں ہے۔ اسی کے ساتھ سماچار سماپت ہوئے۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
شوتو راجنیتک چرچا کے دینک کارکرم میں محمد مہدی کا سلام سویکار کیجیے۔ راشٹرپتی پد کے لیے ہونے والے متدان کے بعد امریکی سماج کی استھتی بہت ہی وسفوٹک روپ دھارن کر گئی ہے، کیونکہ اس بات کی اپیکشا پہلے سے ہی تھی کہ ورش 2020 میں ہونے والے چناؤ کا معاملہ امریکہ کی فیڈرل عدالت میں جائے گا۔ زائونسٹ سینکوں نے سرکاری آتنکواد جاری رکھتے ہوئے ایک 8 سدسیہ فلسطینی پریوار کا گھر دھوست کر دیا اور پریوار کے سدسیوں کو، جن میں 6 بچیاں بھی شامل ہیں، ٹھنڈی کے موسم میں باہر رات گزارنے پر بادھ کر دیا ہے۔ بھارت کے بہار راج میں ودھان سبھا کے لیے تیسرے اور انتم چرن کے متدان ہیتو ہونے والا چناؤ پرچار آج شام کو جہاں رک گیا، وہیں بہار کے مکھیہ منتری نتیش کمار نے ایک چناوی سبھا میں کہا ہے کہ کسی کے اندر اتنی ہمت نہیں ہے کہ وہ دیش واسیوں کو باہر نکال دے۔
جب کانگریس یا مہا گٹھ بندھن کے لوگ ای وی ایم پر سوال اٹھاتے ہیں تو یہ شبھ سنکیت ہوتا ہے، اس کا مطلب انہوں نے اپنی ہار سویکار کر لی۔
अमेरिका में राष्ट्रपति पद के लिए होने वाले मतदान के बाद अमेरिकी समाज की स्थिति बहुत ही विस्फोटक रूप धारण कर गई है, क्योंकि इस बात की अपेक्षा पहले से जताई जा रही थी कि वर्ष 2020 में होने वाले चुनाव का मामला अमेरिका के फेडरल अदालत में जाएगा। रोचक बात यह है कि ट्रंप ने चुनाव से काफी समय पहले से कहना आरंभ कर दिया था कि अगर बड़े पैमाने पर धांधली हुई तो वो चुनाव हारेंगे। जानकार हलकों का कहना है कि ट्रंप को अंदाजा हो गया था कि अमेरिकी जनता उन्हें बाहर का रास्ता दिखा सकती है, इसलिए उन्होंने धांधली की बात पहले से कहना आरंभ कर दी थी।
राष्ट्रपति पद के लिए होने वाले मतदान के बाद अमेरिकी समाज की स्थिति बहुत विस्फोटक रूप धारण कर गई है, क्योंकि इस बात की अपेक्षा पहले से थी कि वर्ष 2020 में होने वाले चुनाव का मामला अमेरिका की फेडरल अदालत में जाएगा। डोनाल्ड ट्रंप के चुनावी कैंपेन और स्वयं ट्रंप ने कई स्थानों पर होने वाली मतगणना पर आपत्ति जताई और घोषणा की है कि चुनाव आयोजित कराने के कुछ राज्यों के अधिकारियों ने मतदान केंद्रों पर उन्हें जाने तक की अनुमति नहीं दी। 3 नवंबर को होने वाले मतदान की समाप्ति के बाद डोनाल्ड ट्रंप ने कई बार मतदान में बड़े पैमाने पर धांधली और घपले की बात कही है। इसी प्रकार उन्होंने खुलकर कहा है कि वे इस मामले को अदालत में ले जाएंगे। रोचक बात यह है कि ट्रंप के चुनावी प्रतिस्पर्धी और डेमोक्रेटिक पार्टी के उम्मीदवार जो बाइडेन उस आंकड़े के बहुत निकट पहुंच गए हैं जो राष्ट्रपति बनने के लिए जरूरी है, यानी 270 इलेक्ट्रल वोट। इस बात को देखते हुए प्रतीत यह हो रहा है कि जो बाइडेन अमेरिका के राष्ट्रपति बनेंगे, परंतु इसके बावजूद लग नहीं रहा है कि ट्रंप आसानी से व्हाइट हाउस की कुंजी जो बाइडेन के हवाले कर देंगे। ट्रंप ने बारंबार कहा है कि वे चुनाव में विजयी होंगे या धांधली होगी। अमेरिका की फेडरल अदालत में अधिकांश न्यायाधीशों की नियुक्ति रिपब्लिकन पार्टी के राष्ट्र अध्यक्षों ने किया है और कुछ की नियुक्ति स्वयं ट्रंप ने किया है। इस बात को ध्यान में रखते हुए रिपब्लिकन पार्टी के समर्थकों को उम्मीद है कि राष्ट्रपति पद की कुर्सी ट्रंप के पास ही रहेगी। 20 साल पहले भी फेडरल अदालत की सहायता से रिपब्लिकन पार्टी का उम्मीदवार राष्ट्रपति बना था और बहुत से लोगों का मानना है कि इस वर्ष भी वही खेल दोहराया जा सकता है। बहरहाल अमेरिका इस समय राजनीतिक दृष्टि से बहुत ही संवेदनशील समय से गुजर रहा है और पूरे विश्वास से अभी नहीं कहा जा सकता कि अमेरिका का अगला राष्ट्रपति कौन बनेगा।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनैतिक चर्चा।
ज़ायनिस्ट सैनिकों ने सरकारी आतंकवाद जारी रखते हुए एक 8 सदस्यीय फिलिस्तीनी परिवार का घर ध्वस्त कर दिया और परिवार के सदस्यों को ठंडी के मौसम में बाहर रात गुजारने पर बाध्य कर दिया है। ज़ायनी सैनिकों ने जिस फिलिस्तीनी का घर गिराया है उसका मालिक ज़ायनी शासन की जेलों में आजीवन कारावास की सजा काट रहा है। साथ ही अख्तर अब्बास,
ज़ायनी सैनिकों ने रिजी शहर में एक फिलिस्तीनी के घर को ध्वस्त करके एक माँ और उसके 6 बच्चों को ठंडी हवा में रात गुजारने पर मजबूर कर दिया। उसका अपराध केवल यह है कि उसका पति आजीवन कारावास की सजा ज़ायनी शासन की जेल में काट रहा है और वो अब भी अतिग्रहण के मुकाबले में प्रतिरोध कर रहा है। ये एक फिलिस्तीनी का घर है जो अब मिट्टी के ढेर में परिवर्तित हो गया है। एक फिलिस्तीनी महिला कहती है कि ये एक आतंकवादी सरकार है, ये निर्दोष फिलिस्तीनी बच्चों के साथ आतंकवादी सरकार जैसा बर्ताव करती है। मेरी बच्चियां बेघर हो गई हैं, ये सरकार आतंकवादी है। एक फिलिस्तीनी बच्ची कहती है कि हम फिलिस्तीनी हैं, हमने क्या गुनाह किया है कि हमें बेघर कर दिया गया है? मेरी और मेरी बहनों का क्या गुनाह है? इस नगर के जवानों ने कोई रास्ता नहीं देखा तो पत्थर लेकर उन्होंने अतिग्रहणकारी सैनिकों का मुकाबला किया। इस झड़प में ज़ायनी सैनिकों की फायरिंग से एक फिलिस्तीनी घायल हो गया। फिलिस्तीनियों के घरों को ध्वस्त करना और उनकी जमीनों को हड़पना ज़ायनी शासन की वो नीति है जिसे उसने कुछ अरब सरकारों के प्रोत्साहन से गति प्रदान कर दी है।
सिक्स बनात एम अबू
ایک فلسطینی لڑکی کہتی ہے کہ ہمارا پریوار 8 سدسیہ ہے، ماں باپ اور 6 لڑکیاں، میرا باپ جیل میں ہے۔ اس پرکار کی استھتی میں ہمیں سوچنا ملتی ہے کہ ہمارا گھر گرانے والے ہیں اور اب انہوں نے گھر گرانا شروع کر دیا ہے۔ زائونی سینکوں نے جیل میں بند باپ کو پرتاڑت کرنے کو کافی نہیں سمجھا، انہوں نے گھر دھوست کر کے جیل میں بند باپ کے پریجنوں کو بھی دنڈت کیا۔ انہوں نے گھر دھوست کر کے ٹھنڈی کے موسم میں ان فلسطینیوں کو بے گھر کر دیا۔ خالد سبرنا، IRIB News، فلسطین۔
بھارت کے بہار راج کے ودھان سبھا کے لیے تیسرے اور انتیم چرن کے متدان ہیتو ہونے والا چناؤ پرچار آج شام کو رک گیا۔ اسی بیچ بہار کے مکھیہ منتری نتیش کمار نے ایک چناوی جن سبھا کو سمبودھت کرتے ہوئے کہا ہے کہ کسی کے اندر اتنی ہمت نہیں ہے کہ وہ دیش واسیوں کو باہر نکال سکے۔
بہار ودھان سبھا چناؤ کے تیسرے اور انتیم چرن کے متدان کے لیے آج شام چناؤ پرچار تھم گیا۔ انتیم چرن میں NDA مہا گٹھ بندھن کے ساتھ ہی اسد الدین اویسی کی AIMIM کی بھی پرتشٹھا داؤ پر لگی ہے۔ اس چرن کے متدان کے لیے مہا گٹھ بندھن میں شامل RJD نے 46، کانگریس نے 25، CPI-MALE نے 5 اور CPI نے اپنے 2 پرتیاشیوں کو اتارا ہے، جبکہ NDA میں شامل JDU نے اپنے 37، بھاجپا نے 35، VIP نے 5 اور HUM نے 1 امیدوار چناوی میدان میں اتارا ہے۔ آل انڈیا مجلس اتحاد المسلمین نے بھی 2 درجن سیٹوں پر اپنے امیدواروں کو اتارا ہے۔ اس چرن میں بہار ودھان سبھا ادھیکش وجے کمار چودھری کے ساتھ ہی راجیہ سرکار کے 12 منتریوں کی ساکھ داؤ پر لگی ہے، جس میں بھاجپا کے 5 اور JDU کے 7 منتری ہیں۔ تیسرے چرن میں 78 ودھان سبھا سیٹوں کے لیے کل 1204 امیدوار میدان میں ہیں، جن میں 1094 پروش اور 110 مہیلائیں ہیں۔ سیمانچل علاقے میں جو چناوی آنکڑوں کے درشٹیگت مہتوپورن سمجھا جاتا ہے، سبھی پارٹیوں نے اپنی پوری شکتی جھونک دی ہے۔ کل کشن گنج کی ایک ریلی کو سمبودھت کرتے ہوئے، جہاں مسلمانوں کی اچھی خاصی آبادی ہے، بہار کے مکھیہ منتری اور JDU پرمکھ نتیش کمار نے کہا کہ کسی میں اتنا دم نہیں ہے کہ وہ ہمارے لوگوں کو دیش سے باہر کر دیں۔ مکھیہ منتری نے اپنے سمبودھن میں الپ سنکھیکوں کے کلیان کے لیے ان کی سرکار دوارا کیے گئے کاریوں کا بھی الیکھ کیا۔ انہوں نے کہا کہ سب کو ساتھ لے کر چلنا ہی ہمارا دھرم ہے، یہی ہماری سنسکرتی ہے۔ انہوں نے کہا کہ سب ساتھ چلیں گے تو بہار آگے بڑھے گا۔ ادھر بہار کے ودھان سبھا چناؤ کے دوران شنیوار کو مدھوبنی میں مکھیہ منتری نتیش کمار پر پیاز پھینکے جانے کی گھٹنا کو وپکش کے نیتا تیجسوی یادو نے تو غلط ٹھہرایا، لیکن لوجپا پرمکھ چراغ پاسوان نے کہا کہ ناراض لوگوں کو اپنے پاس بلانے اور ان کی پریشانیوں کو سننے کے بجائے نتیش کمار نے انہیں یہ کہہ کر اور اکسانے کی کوشش کی کہ پھینکو پھینکو اور پھینکو،
خوب پھینکو، خوب پھینکو، خوب پھینکو، چھوڑ دیجئے، چھوڑ دیجئے، کسی پر دھیان مت دیجئے۔
سترورڑھ گٹھ بندھن NDA سے الگ ہونے کے ساتھ ہی چراغ پاسوان نے مکھیہ منتری نتیش کمار پر حملے تیز کر دیے ہیں۔ لوجپا JDU کے خلاف تو مکھر ہے، لیکن بھاجپا کے پرتی اس نے نرم رخ اپنا رکھا ہے۔ چراغ پاسوان نے کہا کہ نتیش دوبارہ سطح میں واپسی نہیں کریں گے۔ چراغ پاسوان نے یہ بھی کہا کہ کانگریس اس سمے EVM پر سوال اٹھاتی ہے جب وہ ہار رہی ہوتی ہے۔
جب کانگریس یا مہا گٹھ بندھن کے لوگ EVM پر سوال اٹھاتے ہیں تو یہ شبھ سنکیت ہوتا ہے، اس کا مطلب انہوں نے اپنی ہار سویکار کر لی ہے، مطلب ان کو اب احساس ہو گیا، کیونکہ یہ سوال وہ پنجاب میں نہیں اٹھاتے، یہ سوال وہ لوگ ہریانہ، جھارکھنڈ یا جہاں پر بھی چناؤ ہوئے تھے حال فی الحال کے دنوں میں، ان کی سرکاریں بنی، ایک بار بھی انہوں نے وہاں پر یہ سوال نہیں اٹھایا، اس کے اوپر کوئی وہاں کی ودھان سبھا میں کبھی کوئی انہوں نے چرچا نہیں کروائی۔
بہار ودھان سبھا چناؤ کے انتیم چرن کے لیے متدان 7 نومبر کو ہوگا اور مت گڑنا 10 نومبر کو کرائی جائے گی۔ شمشاد کاظمی، ریڈیو تہران، دلی۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز. شروع ہماری سبھا کا انتم کاریکرم ہوگا ٹکاؤ آرتھک وکاس, پر اس سے پہلے آپ سنیے ساپتاہک کاریکرم آج کی بات.
آج کی بات, دوستو کارکرم آج کی بات میں آپ کا سواگت ہے. حسن عباس کا سلام سویکار کیجیے. آج ہم چرچا کریں گے بھارت میں, خاص طور پر اتر پردیش و ہریانہ میں لو جہاد پر مچے بوال کی. بھارت میں ایک چھاترا نکیتا تومر کی ہتیا کے بعد لو جہاد کا معاملہ ایک بار پھر گرما گیا ہے. یہاں تک کہ اتر پردیش کے مکھیہ منتری یوگی آدتیہ ناتھ نے لو جہاد کے خلاف ادھیادیش لانے تک کی گھوشنا کر دی. لو جہاد ہندووادی سنگٹھنوں دوارا استعمال کیا جانے والا شبد ہے, جس میں کتھت طور پر ہندو مہیلاؤں کو زبردستی یا بہلا پھسلا کر ان کا دھرم پریورتن کرا کر مسلم ویکتی سے ان کا وواہ کرایا جاتا ہے. لو جہاد شبد نے پہلی بار سن 2009 میں بھارت میں سرخیاں بٹوری تھیں, جب کیرل میں جبرن دھرم پریورتن کرانے کے آروپ لگے تھے, اور اس کے بعد کرناٹک میں بھی یہی آروپ لگائے گئے تھے. حالانکہ لگ بھگ 2 سال کی جانچ کے بعد سن 2012 میں کیرل پولیس نے کہا تھا کہ لو جہاد کا شور بے وجہ ہی مچایا جا رہا ہے اور شادی کے لیے دھرم پریورتن کرنے کے آروپوں میں کوئی دم نہیں ہے. ستمبر 2014 میں اتر پردیش پولیس نے بھی اپنی جانچ میں پایا تھا کہ اس سے لو جہاد یعنی شادی کے لیے دھرم پریورتن کے جن 6 معاملوں میں شکایت کی گئی تھی ان میں سے 5 میں کوئی دم نہیں تھا. نکیتا تومر ہتیا پر ایک نظر ڈالنے سے ہی پتا چل جاتا ہے کہ موجودہ حالات میں دھرم پریورتن اور لو جہاد کے آروپ راجنیتک روٹیاں سینکنے کے لیے لگائے جا رہے ہیں. اتر پردیش کے مکھیہ منتری یوگی آدتیہ ناتھ نے شنیوار کو جونپور میں بھاجپا کی ایک چناوی ریلی کو سمبودھت کرتے ہوئے حال ہی میں الہ آباد ہائی کورٹ کے ایک آدیش کا الیکھ کیا, جس میں عدالت نے کہا تھا کہ اگر کوئی ویکتی صرف وواہ کے ادیش سے دھرم پریورتن کرتا ہے تو وہ وید نہیں ہے. روچک بات یہ ہے کہ ہائی کورٹ کے جس فیصلے کا یوگی الیکھ کر رہے ہیں اس کا لو جہاد کے آروپوں سے کوئی لینا دینا نہیں ہے, بلکہ وہ ایک مسلم مہیلا کے ہندو دھرم اپنا کر ہندو ریتی رواج سے ایک ہندو یوک سے شادی کرنے کے معاملے سے جڑا ہوا ہے. دمپتی نے اپنی مرضی سے شادی کی اور اب وہ اپنے پریوار کے ورودھ کے مد نظر سرکشا کی مانگ کر رہے ہیں. یوگی سرکار میں الپ سنکھیک کلیان راجیہ منتری محسن رضا نے کہا کہ سرکار لو جہاد کے خلاف کڑا قانون بنانے جا رہی ہے.
لو جہاد کو روکنے کے لیے کڑا قانون بنائے گی اور وہ قانون اتر پردیش بنائے گا اور دیش کے لیے وہ نظیر بنے گا, اور اب ہمارے سماج میں بچیوں کی زندگی نہیں برباد کر سکے گا کوئی بہلا پھسلا کر, اس طرح سے نام بدل کر ان کو پریم جال میں پھنسا کر ان کا دھرم پریورتن نہیں کرا سکے گا, اور اگر کرائے گا تو قانون ان کے خلاف کڑی سے کڑی کاروائی کرے گا, ایسا قانون بنایا جا رہا ہے.
ہریانہ کے مکھیہ منتری منوہر لال کھٹر نے نکیتا تومر کی ہتیا کو لو جہاد سے جوڑ کر دیکھا اور کہا کہ اس پرکار کی گھٹناؤں کو روکنے کے لیے وچار کیا جا رہا ہے.
دیکھیے, بہت ہی ایک ایسی گھٹنا ہوئی ہے جس کی جتنی نندا کی جائے اتنی کم ہے, چونکہ یہ وشے لو جہاد کے ساتھ جوڑ کر کے دیکھا جا رہا ہے. لو جہاد والا وشے بھی اس کے اوپر باقاعدہ وچار چل رہا ہے, اور کیندری استر پر بھی اور پردیش استر پر بھی ہم اس کو بہت گمبھیرتا سے لے رہے ہیں, اور اس پرکار کی گھٹنائیں ان چیز کی پنراورتی نہ ہو اس کے لیے وچار کر.
ہریانہ کے مکھیہ منتری کے بعد راجیہ کے گرہ منتری نے بھی لو جہاد کے خلاف قانون بنانے یا کچھ اور کرنے کے اشارے دیے. ہریانہ کے گرہ منتری انیل وج,
یہ لو جہاد کا علاج کرنا ضروری ہے بچیوں کو بچانے کے لیے, اگر اس کے لیے قانون بنانا پڑے تو, کچھ اور کرنا پڑے تو.
یوگی آدتیہ ناتھ نے جونپور کی چناوی جن سبھا میں مسلمانوں کو کھل کر چیتاونی دیتے ہوئے کہا کہ جو لوگ اپنی پہچان چھپا کر لو جہاد کرتے ہیں ان کی राम नाम सत्य है की यात्रा निकलने वाली है।
सरकार भी निर्णय ले रही है कि हम लव जिहाद को सख्ती से रोकने का कार्य करेंगे। एक प्रभावी कानून बनाएंगे, छद्म वेश में चोरी छुपे, नाम छुपा करके, स्वरूप छुपा करके जो लोग बहन बेटियों की इज्जत के साथ खिलवाड़ करते हैं, उनको पहले से मेरी चेतावनी, अगर वे सुधरे नहीं तो राम नाम सत्य है कि यात्रा अब निकलने वाली है।
मुख्यमंत्री योगी आदित्यनाथ ने अपने भाषण में राम नाम सत्य है वाक्य का इस्तेमाल किया, जिसका इस्तेमाल हिंदू धर्म में शव को अंतिम संस्कार के समय ले जाते समय किया जाता है। इस तरह योगी आदित्यनाथ ने लव जिहाद के संदर्भ में स्पष्ट किया कि लव जिहाद करने वालों की लाशें बिछा दी जाएंगी और निश्चित रूप से ये लाशें मुस्लिम युवकों की होंगी। इस खुली धमकी पर उनकी काफी आलोचना की जा रही है। लव जिहाद के मामले में योगी सरकार के रुख पर कांग्रेस के प्रवक्ता रणदीप सुरजेवाला का कहना है कि योगी सरकार पहले हाथरस की एक बेटी के साथ हुए दुराचार पर उसे इंसाफ दिला दे, उसके बाद लव जिहाद पर अध्यादेश लाने की बात करे।
वाल्मीकि समाज की बेटी के साथ जो दुराचार और अनाचार हुआ हाथरस में, काश आप एक बेटी को पूरी यूपी में न्याय दे देते तो पूरी यूपी आपको स्वीकार कर लेती, क्योंकि उनकी पुलिस और प्रशासन ने जो व्यवहार किया और रातों रात उस शव को जलवा दिया, उसके साथ न्याय कब करेंगे, उसका जवाब तो दे देते।
ऑल इंडिया मुस्लिम पर्सनल लॉ बोर्ड के सदस्य जफरयाब जिलानी का कहना है कि अगर लव जिहाद के मामले बड़ी संख्या में सामने आए होते तो इस बारे में कानून बनाने की बात जायज होती, लेकिन ये तो केवल मुट्ठी भर मामले हैं और सच्चाई यह है कि सरकार मुद्दों की ओर से लोगों का मन भटकाने के लिए इस तरह के हथकंडे अपना रही है।
अगर योगी जी के राज में हजारों केसेस ऐसे हो गए होते तो जरूरत थी इस बात की कि कानून बनाया जाए, लेकिन मैं तो कहूँगा कि 100 भी नहीं हुए होंगे ऐसे केसेस, गिनती भी होंगे, दर्जनों भी नहीं होंगे, और उनके खिलाफ मुकदमा चल रहा होगा किसी ने अगर धोखा दिया है। तो इसमें ऐसे मामलों में वक्त ज़ाया करने की इन लोगों की कोशिश इसलिए होती है कि असल मुद्दे बढ़ पे ये ना आने पाए। पहले योगी जी ये किसी से पूछ लें कि जिहाद के मानी क्या है, तो लव ये अलग चीज़ है, अंग्रेजी का लफ्ज़ है, ऐसा कोई कानून जिसके कोई मानी ना हो कैसे बना रही हो।
ऑल इंडिया मजलिस इत्तेहादुल मुस्लिमीन के नेता व सांसद असदुद्दीन ओवैसी भी कहते हैं कि योगी और भाजपा अपनी नाकामियों को छिपाने के लिए लव जिहाद का मामला उछाल रहे हैं और संविधान के विपरीत काम कर रहे हैं।
भारत देश में बीजेपी आरएसएस एक मंसूबाबंद तरीके से मुसलमानों के खिलाफ कुछ ना कुछ कहती रहती है ताकि मुसलमानों के खिलाफ नफरत भड़काया जाए। जब कोरोना चल रहा था तो तबलीगी जिहाद कहा, कोर्ट ने उसको कहा कि झूठ है, फिर यूपीएससी का जिहाद कहा, सुप्रीम कोर्ट ने उसको बता दिया क्या है सच्चाई क्या है। अब लव जिहाद की ये योगी बात कर रहे हैं, ये उत्तर प्रदेश के मुख्यमंत्री हैं, मगर इनको संविधान नाम की चीज़ ना समझ में आती ना उनको कुछ मालूम। उनको ये समझना है कि संविधान में आर्टिकल 21 क्या है वो पढ़ लें, अगर उनको पढ़ना नहीं आता तो किसी ज्ञानकार से, कॉन्स्टिट्यूट लॉयर से पढ़ा लें। तीसरी बात, स्पेशल मैरिज एक्ट क्या है, स्पेशल मैरिज एक्ट निकलवाइए। ये सिर्फ अपनी नाकामियों को छुपाना चाहते हैं, बिहार में इनकी दाल नहीं गल रही है इसलिए नफरत फैलाना चाहते हैं। हम योगी आदित्यनाथ को चैलेंज कर रहे हैं, आर्टिकल 21 क्या कहता है पढ़े और पढ़ के देश को बताएं।
एक यूनिवर्सिटी छात्र का कहना है कि ये कोई धार्मिक मामला नहीं है बल्कि एक राजनीतिक मुद्दा है जो चुनावों के समय ही सामने आता है।
ये सिर्फ एक पॉलिटिकल इशू है जिसको जो हमसे पोल्स के टाइम पर सरफेस होता है, ये उसके अलावा कुछ नहीं है। ये सिर्फ लड़का या लड़की का नहीं है, लड़का भी अगर कंसेंट देता है कि मुझे कन्वर्ट होना है, ये उसके ऊपर है, इंडिविजुअल के ऊपर है। सोसाइटी का प्रेशर हर फील्ड में होता है थोड़ा बहुत, क्योंकि हम सोसाइटी में रहते हैं। अ मैन कैन नॉट लिव इन आइसोलेशन। सो ये धर्म का और रिलीजियस मैटर बिल्कुल नहीं है।
अंतर जातीय विवाह कर चुकी पत्रकार अजिता मेनन का कहना है कि जो भी किसी दूसरे धर्म के व्यक्ति से शादी करता है वो सोच समझ कर ही करता है और उसे संविधान की ओर से इसकी पूरी आजादी है, इसलिए लव जिहाद जैसे शब्दों का कोई अर्थ नहीं है।
मैं ये एकदम नहीं मानती हूँ कि जो लोग प्यार करके शादी करते हैं, इंटरफेथ शादी करते हैं, कि वो बेवकूफी में इस तरह का डिसीशन लेते हैं, क्योंकि हमारे देश की जो अवस्था है यहाँ पे हर किसी को ये बात का तवज्जो है कि यहाँ पे इंटर रिलीजियस मैरिज थोड़ा डिफिकल्ट है, क्योंकि फैमिली इसमें तैयार नहीं होगी, फ्रेंड्स को इसमें ऑब्जेक्शन होता है, पूरा सोसाइटी ही आपको समझाने लगता है कि आप इंटर रिलीजियस मैरिज क्यों कर रहे हैं। तो अगर कोई इस तरह का डिसीजन लेता है कि मैं इंटर रिलीजियस मैरिज करने जा रही हूँ, तो बहुत ही सोच समझ के ही इस डिसीजन पे आती है कि मुझे पता है कि हाँ मैं एक इंटर रिलीजियस मैरिज करने जा रही हूँ जिसमें मुझे तकलीफ हो सकती है, इतना सारा ऑपोजिशन हो सकता है। मैंने जब शादी किया आज से 22 साल पहले एक मुसलमान लड़के से, उस टाइम में हमने स्पेशल मैरिज एक्ट के तहत शादी की थी और हमें ये पता था कि स्पेशल मैरिज एक्ट, हमारा संविधान हमें ये अधिकार देता है इस एक्ट के थ्रू कि हम इंटर रिलीजियस मैरिज लीगली कॉन्स्टिट्यूशनली इस देश में कर सकते हैं। लेकिन अगर कोई कपल है जिनको ये लगता है कि हाँ हम लोग एक धर्म परिवर्तन करते हैं तो आने वाले बच्चों के लिए शायद सुविधा हो या परिवार को खुश करने के लिए चलो हम लोग कर लेते हैं, कम से कम हमारी तो शादी हो जाएगी, ऐसे लोग होते हैं जो कॉन्शियसली ये डिसीजन लेते हैं कि हाँ मैं निकाह करूंगी या मैं चर्च वेडिंग करूंगी।
सच्चाई यह है कि भारत में लव जिहाद की कोई तय कानूनी परिभाषा नहीं है और इस बात की पुष्टि भारत की केंद्र सरकार भी कर चुकी है। भारत सरकार ने कहा है कि किसी केंद्रीय एजेंसी ने लव जिहाद का कोई मामला दर्ज नहीं किया है। इसी साल फरवरी में लोकसभा में पूछे गए एक सवाल के जवाब में गृह राज्य मंत्री जी किशन रेड्डी ने संविधान के अनुच्छेद 25 का हवाला देते हुए कहा कि भारत में सभी को धार्मिक आजादी है। उन्होंने केरल उच्च न्यायालय समेत कई अदालतों के हवाले से बताया कि लव जिहाद की कोई कानूनी परिभाषा नहीं है। बहरहाल भारत एक प्रजातांत्रिक व धर्मनिरपेक्ष देश है और संविधान के अनुसार हर वयस्क को इस बात का अधिकार है कि वो अपनी मर्जी से शादी करे और इसे लव जिहाद या कोई और नाम देना सही नहीं है। तो दोस्तों, इसी के साथ कार्यक्रम आज की बात का समय यहीं पर समाप्त होता है। अनुमति दीजिए। ये रेडियो तेहरान की हिंदी सेवा है। रेडियो तेहरान सच्चाई और उन सब की आवाज जिनकी आवाज कोई नहीं सुनाता। ताजा समाचारों और सटीक समीक्षाओं के लिए हमसे जुड़िए और हमेशा जुड़े रहिए। और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम। टिकाऊ आर्थिक विकास।
दोस्तों कार्यक्रम टिकाऊ आर्थिक विकास के कन्याकड़ी के साथ आपकी सेवा में उपस्थित है मरियम मेहर दादी और मोहम्मद मेदी का सलाम स्वीकार कीजिए।
ईरान की इस्लामी क्रांति के संस्थापक स्वर्गीय इमाम खुमैनी का मानना था कि इस्लामी देशों की अर्थव्यवस्था मजबूत होनी चाहिए और उसका विकास कुछ इस तरह से होना चाहिए कि मुस्लिम राष्ट्रों को एक दूसरे से जोड़ सके। पिछले कार्यक्रमों में हमने ईरान की अर्थव्यवस्था के विकास के स्वदेशी मॉडल की चर्चा की थी। नॉलेज बेस्ड अर्थव्यवस्था इस अर्थव्यवस्था का केंद्र है। इस उद्देश्य की प्राप्ति के लिए युवाओं, मजदूरों, किसानों और विशेषज्ञों यानी समाज के सभी वर्गों को उत्पादन में वृद्धि के लिए प्रयास करने की जरूरत है।
ईरान में वित्तीय संसाधनों, कच्चे माल, शिक्षित और कुशल बलों के कारण विभिन्न आर्थिक क्षेत्रों में उत्पादन चक्र को तेज करने की क्षमता है। इस बीच इस्लामिक क्रांति की सफलता के बाद से पिछले 40 वर्षों के दौरान कड़े आर्थिक प्रतिबंधों और दबाव के बावजूद इस्लामिक क्रांति के दिवंगत नेता इमाम खुमैनी और उनके उत्तराधिकारी आयतुल्लाह उज़्मा सैयद अली खामनेई के विचारों ने लोगों को आगे बढ़ने के लिए प्रेरित किया है। उनके आर्थिक दृष्टिकोणों को पहचानने से ईरान की आर्थिक नीतियों और उद्देश्यों को समझने में मदद मिलेगी।
इस्लामी क्रांति की सफलता के शुरुआती वर्षों से ही इमाम खुमैनी ने आर्थिक स्वाधीनता की जरूरत और महत्व पर बल दिया था। उनका मानना था कि राजनीतिक, सांस्कृतिक, सामाजिक और सामाजिक क्षेत्रों में स्वाधीनता आर्थिक स्वाधीनता हासिल किए बिना संभव नहीं है। उनका कहना था कि आर्थिक स्वाधीनता से पहले स्वाधीनता हासिल करना संभव नहीं है। अगर अर्थव्यवस्था में किसी पर निर्भर हैं, तो निश्चित रूप से दूसरी चीजों में भी निर्भर हैं। इमाम खुमैनी के अनुसार आर्थिक स्वाधीनता इस्लामी आर्थिक व्यवस्था के उद्देश्यों के लिए भूमि प्रशस्त करती है, इसलिए कि अर्थव्यवस्था के क्षेत्र में इस स्थान पर पहुंचे बिना सामाजिक न्याय, आर्थिक शांति, जन कल्याण, दूसरों पर निर्भर नहीं होना और दुश्मनों के प्रभाव का मुकाबला करना जैसे इस्लामी मूल्यों को व्यवहारिक बनाना संभव नहीं होगा। वे कहते हैं अर्थव्यवस्था उद्देश्य नहीं है बल्कि उच्च उद्देश्यों अर्थात इस्लामी संस्कृति को प्राप्त करने का एक साधन है। इस्लाम का मानना है कि स्वस्थ व स्वाधीन अर्थव्यवस्था सभी के हित में है। उनका मानना है कि इससे सभी का कल्याण होगा और कमजोर वर्ग का उत्थान होगा। इस तरह से वे लोग उत्पादन बढ़ाने और व्यापार के विस्तार के लिए भरपूर प्रयास करेंगे।
इमाम खुमैनी के अनुसार आत्मनिर्भरता, घरेलू क्षमताओं पर भरोसा करने, उत्पादनों का समर्थन करने, घरेलू पूंजी और विचारों के समर्थन, राष्ट्रीय विकास के लिए उचित वातावरण उत्पन्न करने तथा शैक्षणिक संस्थानों और आविष्कारों को महत्व देने से अर्थव्यवस्था में आत्मनिर्भरता हासिल होती है। अपनी प्रतिभाओं पर विश्वास रखने और आत्मनिर्भरता से राष्ट्रीय उत्पादन को बढ़ावा देने में मदद मिलती है। ईश्वर की कृपा से इसके सकारात्मक परिणाम हासिल होते हैं। आर्थिक समस्याओं के मुकाबले में आर्थिक स्वाधीनता और राष्ट्रीय उत्पादन की शक्ति राष्ट्र के प्रतिरोध और कठिनाइयों को सहन करने से ही हासिल होती है। उनका कहना था कि अगर हम चाहते हैं कि स्वाधीन रहें और किसी पर निर्भर रहने के दबाव के नीचे नहीं दबें, तो हमें इन समस्याओं का मुकाबला करना होगा और प्रतिरोध की शक्ति हासिल करना होगी।
इसलिए जब भी पश्चिमी देशों की ओर से ईरान की आर्थिक घेराबंदी की बात सामने आती थी, स्वर्गीय इमाम खुमैनी उसे ईरानी राष्ट्र के लिए एक उपहार मानते थे, जिसके परिणाम स्वरूप देश की अर्थव्यवस्था के पुनर्निर्माण का अवसर मिलता था। वे कहते थे इस आर्थिक घेराबंदी को, जिससे अधिकांश लोग डरते हैं, मैं अपने देश के लिए एक उपहार मानता हूँ, इसलिए कि इसका अर्थ यह है कि हमें हमारी जरूरत की चीजें नहीं देंगे। जब वे हमें हमारी जरूरत की चीजें नहीं देंगे, तो हम उनकी आपूर्ति के लिए खुद कोशिश करेंगे। हमारे लिए ये समझना महत्वपूर्ण है कि दूसरे हमें कुछ नहीं देंगे, हमें खुद हासिल करना है।
अर्थव्यवस्था के क्षेत्र में इमाम खुमैनी के विचारों का सार यह है कि वे मुख्य रूप से राष्ट्रीय उत्पादन, आर्थिक स्वाधीनता और आत्मनिर्भरता की प्राप्ति पर बल देते हैं। उनकी नज़र में इस्लामी देशों की अर्थव्यवस्था शक्तिशाली और विकसित होनी चाहिए, जिससे मुसलमानों के बीच एक जुड़ाव पैदा हो। वे मुस्लिम राष्ट्रों को ये समझाने का अथक प्रयास करते थे कि पूंजीवादी देशों पर निर्भर नहीं रहें, ताकि आर्थिक रूप से वैश्विक अर्थव्यवस्था में मुसलमान की स्थिति कमजोर नहीं रहे। इमाम खुमैनी के विचारों को उनके बाद उनके उत्तराधिकारी इस्लामिक क्रांति के वरिष्ठ नेता ने आगे बढ़ाया। वरिष्ठ नेता का कहना है कि अगर राष्ट्रीय उत्पादन चक्र की स्थापना नहीं होगी तो हम आर्थिक स्वाधीनता हासिल नहीं कर सकेंगे, परिणाम स्वरूप राजनीतिक स्वाधीनता का कोई अर्थ नहीं रहेगा।
स्वर्गीय इमाम खुमैनी उत्पादन को किसी भी देश की अर्थव्यवस्था का महत्वपूर्ण भाग मानते हैं, जिससे स्थित विकास का लक्ष्य हासिल हो सकता है। उनका मानना था कि बेरोजगारी की समस्या का समाधान युवाओं की प्रतिभाओं का सही इस्तेमाल, उपभोग करने वाली चीजों के आयात पर विदेशी मुद्रा भंडार को खर्च नहीं करना, अलग थलग पड़ी बचत का इस्तेमाल, निर्यात में वृद्धि, सामाजिक विसंगतियों का उन्मूलन या उनमें कमी, राष्ट्रीय विकास में वृद्धि और विदेशियों और दुश्मनों पर निर्भरता खत्म करना राष्ट्रीय उत्पादन के लिए विकास के लाभों में से है। घरेलू उत्पादन को बढ़ावा देना उन मुख्य उद्देश्यों में से है जिसे इस्लामी क्रांति के नेता ने राष्ट्रीय उत्पादन के विकास के लिए पेश किया है।
एक स्थिर और टिकाऊ अर्थव्यवस्था के लिए विकास में रुचि होना जरूरी है। इसके अलावा आधुनिक तकनीक पर निर्भर आर्थिक विकास के संकीर्ण विचार से भी बाहर निकलना चाहिए। वास्तव में आर्थिक विकास के लिए केवल आधुनिक तकनीक जरूरी नहीं है, बल्कि रचनात्मक विचार और चुनौतियों का सामना करने वाली भावना तकनीक का उत्पादन करती है। इसलिए घरेलू उत्पादन के समर्थन की संस्कृति उत्पादन में वृद्धि और आर्थिक विकास का कारण बन सकती है। वरिष्ठ नेता के अनुसार यह समर्थन विभिन्न तरीकों से हो सकता है, जैसे कि उत्पादन में वृद्धि के लिए अधिकारियों द्वारा योजना तैयार करना, उत्पादन क्षेत्र को प्रतिस्पर्धा के लिए तैयार करना, निर्यात के लिए बाजार की खोज करना और सबसे महत्वपूर्ण बिंदु के रूप में उत्पादनकर्ता और उपभोक्ता के तौर पर जनता का समर्थन करना है।
इस्लामी क्रांति के वरिष्ठ नेता का मानना है कि उत्पादन में वृद्धि के लिए आर्थिक गतिविधियों में जनता की सक्रिय भागीदारी जरूरी है। वे लोगों से अपील करते हैं कि आर्थिक क्षेत्र में कड़ी मेहनत और सख्त प्रयास करें। उनके अनुसार आर्थिक प्रयास एक महत्वपूर्ण भाग राष्ट्रीय उत्पादन का मुद्दा है। अगर राष्ट्र परिश्रम, दृढ़ संकल्प और अधिकारियों की उचित योजना के साथ घरेलू उत्पादन की समस्या को हल कर ले तो निश्चित रूप से दुश्मन द्वारा उत्पन्न चुनौतियों पर काबू पाया जा सकता है। एक अन्य स्थान पर वे कहते हैं, हर किसी को काम करना है, हर किसी को काम करना चाहिए और उद्देश्य राष्ट्रीय उत्पादन होना चाहिए। अर्थात हर कोई अगर राष्ट्रीय उत्पादन पर ध्यान केंद्रित करे तो कई आर्थिक समस्याओं, लोगों की आजीविका से जुड़ी समस्याओं, रोजगार और निवेश की समस्याओं और अन्य सभी चीजों का हल निकाला जा सकता है।
वरिष्ठ नेता ने हालिया वर्षों में उत्पादन के समर्थन और विशेष रूप से उत्पादन में वृद्धि पर अधिक जोर दिया है। खास तौर से अमरीकी प्रतिबंध और अर्थव्यवस्था तथा रोजगार को निशाना बनाए जाने की वजह से इसका महत्व बढ़ गया है। इस्लामी क्रांति के वरिष्ठ नेता के अनुसार अगर ईरानी राष्ट्र अपना सही स्थान करना चाहता है तो उसका तरीका ये है कि सभी आर्थिक क्षेत्रों में अपने लक्ष्यों तक पहुंचने के लिए ज्ञान, बुद्धिमत्ता, उच्च गतिशीलता और दृढ़ संकल्प का इस्तेमाल किया जाए। जैसा कि हालिया वर्षों में जिस क्षेत्र पर भी ध्यान केंद्रित किया गया है और सफलता तक पहुंचने का संकल्प लिया गया है तो वांछित परिणाम प्राप्त हुआ है।
वरिष्ठ नेता की सिफारिशों में से एक उत्पादन को बढ़ावा देने में सरकारी संस्थाओं की भूमिका, कानून बनाने और नियमों को लागू करने और उत्पादन क्षेत्र में सक्षम लोगों की भागीदारी जैसे उदाहरणों का जिक्र किया जा सकता है। उत्पादनकर्ता, निवेशक, व्यवसायी और धन जनरेट करने वालों की मदद करने, व्यापार करने, बेहतर माहौल तैयार करने, दुरुपयोग की उपेक्षा नहीं करने, अनुचित आयात पर रोक लगाने और उस पर नियंत्रण करने को वे उत्पादन में वृद्धि के लिए जरूरी मानते हैं।
इस सप्ताह के कार्यक्रम का समापन हम इस्लामी क्रांति के नेता के इस कथन से कर रहे हैं। अर्थव्यवस्था एक प्रमुख निर्धारक है। एक मजबूत अर्थव्यवस्था किसी भी देश में दुश्मनों के प्रभाव को रोकने का एक मुख्य कारण है, लेकिन कमजोर अर्थव्यवस्था दुश्मनों की घुसपैठ और प्रभाव का अहम आधार है। गरीबी और अमीरी का इंसान की भौतिकता और आध्यात्मिकता पर प्रभाव पड़ता है। हालांकि अर्थव्यवस्था इस्लामी समाज का लक्ष्य नहीं है, लेकिन ये एक ऐसा साधन है जिसके बिना उद्देश्यों को प्राप्त नहीं किया जा सकता। देश की स्वतंत्र अर्थव्यवस्था पर बल देना, जिसके परिणाम स्वरूप बड़े पैमाने पर उत्पादन हो, गुणवत्ता, न्यायपूर्ण वितरण, जरूरत के अनुसार खर्च और उचित प्रबंधन समझदारी भरा कदम है। इसी जबरदस्त प्रभाव के कारण अर्थव्यवस्था समाज के आज और कल पर प्रभाव डालती है। दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है। अनुमति दीजिए।
दोस्तों, आप सुन रहे हैं रेडियो तेहरान की हिंदी सेवा और प्रस्तुत है आज के मुख्य समाचारों का सारांश। राष्ट्रपति रूहानी ने कहा है कि अमेरिका की अगली सरकार ईरान के आगे घुटने टेक देगी। अमेरिका में राष्ट्रपति चुनाव के बाद कई शहरों में प्रदर्शन फूट पड़े हैं। अंतर्राष्ट्रीय पर्यवेक्षकों का कहना है कि चुनाव में धांधली का ट्रंप का दावा निराधार है। और बशार जाफरी ने कहा है कि दूसरों के भाग्य के फैसले का अधिकार अमरीका को नहीं है। दोस्तों, हमें आशा है कि हमारा यह प्रसारण भी आपको सदा की भांति पसंद आया होगा। कार्यक्रमों के बारे में अपने विचारों एवं प्रतिक्रियाओं से हमें अवश्य अवगत कराइएगा। हमारा ईमेल आईडी है hindi@ws.irib.ir। तो इसी के साथ अख्तर अब्बास को अनुमति दें। खुदा हाफिज। Oh,